नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधान संशोधन प्रस्ताव आज संसदमा दर्ता गर्ने सरकारको तयारी, मन्त्री परिषदको बैठक चल्दै।
घरमै सुत्केरी हुँदा मातृ शिशु मृत्युदर घट्न नसकेको एक अध्ययनको निष्कर्ष। नवजात शिशुमा श्वास प्रश्वास लगायतका समस्या।
नेपाली कंग्रेसद्वारा 10 जना राज्यमन्त्री थप, मन्त्री परिषद अब 41 सदस्यीय हुने।
ब्राजिलका खेलाड़ी सहित यात्रु बोकेको विमान कोलम्बियामा दुर्घटना, 76 जनाको ज्यान गयो, 5 जनाको जीवितै उद्धार।
र एशिया कप महिला क्रिकेटमा नेपालको खराब प्रदर्शन रोकिएन, बंगलादेशसँग आज 92 रनले पराजित।
हेटौडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौं पुस्ता ढुक्का।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0574125595।
यसपालि मेरो श्रीमान अचानक घर आउनुभयो, म धेरै खुसी छु। अर्को बच्चा जन्माउन हामी तयार छैनौ, यो महिना चक्की खान छुटेको थियो, अब स्वास्थ्य संस्थामा सल्लाह लिन चाहन्छु।
परिवार नियोजनको साधनहरू धेरै किसिमका छन्, जस्तै कन्डम, पिल्स, डिपो, इम्प्लान्ट, आयुसिडी। तपाईँलाई उपयुक्त हुने विधि छान्नुहोस्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले संविधान संशोधनको प्रस्ताव आजै व्यवस्थापिका संसदमा दर्ता गर्ने तयारी गरेको छ। मन्त्री परिषद बैठकबाट पारित गरी आजै प्रस्ताव संसद सचिवालयमा दर्ता गराउने तयारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ। बालुवाटारमा बसिरहेको मन्त्री परिषद बैठकले अनुमोदन गरेपछि प्रस्ताव आजै संसदमा दर्ता गर्ने तयारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो। आजै प्रस्ताव दर्ता गराउन संसद कार्यालयका कर्मचारी पर्खिरहेका छन्। यसअघि माओवादी केन्द्रको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावको खाका लगभग टुंगिसकेकाले जति सक्दो छिटो संसदमा दर्ता गरिने जानकारी गराउनु भएको थियो। सरकारले प्रदेश नम्बर 5 का पहाड़ी जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा र प्रदेश नम्बर 5 मा रहेको रूकुमको आधा भाग प्रदेश नम्बर 4 मा गाभ्ने, झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर को विवाद आयोग मार्फत समाधान गर्ने लगायत व्यवस्था सहित संविधान संशोधनको प्रस्ताव तयार पारेको छ। प्रदेश नम्बर 4 र 5 को सीमांकन हेरफेरका विषयमा मुख्य विपक्षी दल नेकपा एमाले तथा प्रदेश नम्बर 5 को पहाड़ी क्षेत्रका कांग्रेस र माओवादीकै सांसदहरूले पनि विरोध गरिरहेका छन्। अंगीकृत नागरिकता सम्बन्धी अहिलेको प्रावधानमा अहिले भएको संघीय कानून बमोजिम हुने भन्ने व्यवस्थालाई विवाहित महिलाको हकमा सम्बन्धित देशको नागरिकता त्यागेपछि नेपाली नागरिकताको प्रक्रिया शुरू हुने उल्लेख छ। त्यस्तै प्रस्तावमा राष्ट्रिय सभामा अहिले भएको प्रत्येक प्रदेशबाट 8 जना प्रतिनिधित्व रहने व्यवस्थालाई कम्तीमा प्रत्येक प्रदेशबाट 5 जना र बाँकी जनसंख्याका आधारमा प्रतिनिधित्व गराउने गरी संशोधन गर्ने उल्लेख छ।
यसैबीच संविधान संशोधन मार्फत 5 नम्बर प्रदेशबाट अलग्याउन खोजेको भन्दै रोल्पाको सर्वदलीय सर्वपक्षीय संघर्ष समितिले आज रोल्पा बन्द गरेको छ। बन्दका कारण बजार, कल कारखाना तथा यातायातका साधन ठप्प भएका छन्। यस्तै अर्घाखाँचीमा पनि जिल्ला टुक्राउन खोजिएको विरोधमा विभिन्न दलका विद्यार्थी संगठनले सदरमुकाम सन्धि खर्कमा प्रदर्शन गरेका छन्। 5 नम्बर प्रदेशका पहाड़ी र तराईका जिल्ला बेग्ला बेग्लै प्रदेशमा राख्ने गरी भइरहेको तयारीको चर्को विरोध भइरहेको छ।
व्यवस्थापिका संसदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरूद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथिको छलफल लम्बिएको छ। प्रस्तावमाथि छलफल सकेर छानबिनका लागि सिफारिश समितिमा पठाउनु पर्ने भए पनि संसदमा छलफल लम्ब्याइएको हो। कार्तिक 3 गते दर्ता भएको महाअभियोग प्रस्तावमाथि 9 गतेदेखि छलफल शुरू गरिए पनि अझै सकिएको छैन। संसदको अन्तिम कार्यसूचीमा पर्ने र थोरै सांसदले धारणा राखेर संसद बैठक स्थगित गर्दा महाअभियोगको टुंगो लाग्न ढिला भएको हो। प्रस्तावमाथि आज जम्मा 5 जना सांसदले बोलेपछि बैठक पर्सीसम्मका लागि स्थगित गरिएको छ। आजको बैठकमा भवानी प्रसाद ठाकुर, लालबाबु यादव, हरकबोल राई, हरिप्रसाद उप्रेती, जमीन्द्रमान घले, श्याम प्रसाद ढकाल र कलसा देवी महराले भाग लिएका थिए। उनीहरूले प्रस्तावलाई चाँडो निष्कर्षमा पुर्याउनु पर्ने बताएका छन्। यसअघि मंगसिर 3 गतेको बैठकमा 3 जना सांसदले बोलेपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो। प्रस्तावमाथि धारणा राख्न अझै 30 जना भन्दा बढ़ी सांसदले नाम टिपाएकाले संसदले प्रस्ताव महाअभियोग सिफारिश समितिमा कहिले पठाउने भन्ने अन्योल बढ़दै गएको छ।
घरमै सुत्केरी हुने गर्नाले मातृ शिशु मृत्युदर घट्न नसकेको एक अध्ययनले देखाएको छ। जनस्वास्थ्य तथा सरुवा रोग अनुसन्धान केन्द्रले धादिङ, भोजपुर र सिन्धुपाल्चोकमा सन् 2013 देखि 2015 आमा तथा एक वर्ष मुनिका शिशुमा गरेको अध्ययनमा ती जिल्लामा प्रसूतिपछिको रक्तस्राव, उच्च रक्तचाप र संक्रमणका कारण आमाको ज्यान जाने गरेको पाइएको छ। घरमै सुत्केरी हुँदा झण्डै 25% शिशुलाई सास फेर्न समस्या हुने, 22% संक्रमण हुने, 1% न्यूमोनिया हुने र 4.5% कम तौलका शिशुको ज्यान जाने गरेको पाइएको छ। सन् 2015 नवजात शिशु मृत्युदर प्रति 1000 भोजपुरमा 222, सिन्धुपाल्चोकमा 144 र धादिङमा 126 जना रहेको पाइएको छ। त्यसै गरी एक वर्ष मुनिका बच्चाको मृत्युदर प्रति 1000 जीवित जन्ममा भोजपुरमा 293, सिन्धुपाल्चोकमा 211, धादिङमा 174 जनाको ज्यान गएको थियो। नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डाक्टर खेम कार्कीले शिशु जन्मदा सास फेर्न कठिनाई, संक्रमण, न्यूमोनिया, बच्चालाई न्यानो पारी राख्ने जस्ता व्यवस्थापन सेवा स्वास्थ्य संस्थामा सुदृढ गर्न जरूरी रहेको बताउनुभयो। हरेक 5 वर्षमा गरिने जनसंख्या सर्वेक्षण अनुसार नेपालमा 33% रहेको नवजात शिशु मृत्युदरलाई 16% झार्ने लक्ष्य लिइएको भए पनि अहिले 23% झार्न सकिएको छ।
नेपाली कांग्रेसले 10 जना राज्यमन्त्रीको नाम सिफारिश गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले दीर्घराज भाटलाई भौतिक योजना तथा निर्माण, सीताराम मेहतालाई वन, तारामान गुरूङलाई स्वास्थ्य तथा जनसंख्या, सुरेन्द्र आचार्यलाई सिंचाई, सुवर्ण ज्वारसरलाई शहरी विकास राज्यमन्त्रीका रूपमा सिफारिश गर्नुभएको छ। यस्तै इन्द्र बानियालाई पर्यटन, दीपक खड्कालाई खानेपानी तथा सरसफाई, कञ्चन बहादुर श्रेष्ठलाई उद्योग, मिठु मल्ललाई वाणिज्य र दिलीप गच्छेदारलाई श्रम राज्य मन्त्रीका रूपमा सिफारिश गरिएको सभापति देउवाका मुख्य शोकीय सचिव भानु देउवाले उज्यालोलाई जानकारी दिनुभयो। राज्य मन्त्रीहरूले भोलि शपथ ग्रहण गरेपछि मन्त्री परिषद 41 सदस्यीय हुनेछ। सभापति देउवाले गृह राज्य मन्त्रीमा भने कसैको नाम सिफारिश गर्नुभएको छैन।
जनकपुरमा राम जानकी विवाह पञ्चमी महोत्सव शुरू भएको छ। 7 दिनसम्म मनाइने विवाह पञ्चमी महोत्सव अन्तर्गत मंगसिर 19 गते रामसीताको वैवाहिक कार्यक्रम रहेको छ। महोत्सवको पहिलो दिन आज नगर दर्शन गरिएको छ। भोलि फूलबारी लीला, पर्सी धनुष यज्ञ, 17 गते तिलकोत्सव, 18 गते मटकोर, 19 गते मुख्य दिन शुभ विवाह र 20 गते राम कलेवा हुँदै विवाह पञ्चमी महोत्सव समापन हुनेछ। विवाह पञ्चमी महोत्सवको लागि जानकी मन्दिरलाई सिंगारिएको छ। त्रेतायुगमा भगवान श्रीराम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष मंगसिर शुक्ल पञ्चमी तिथिका दिन जनकपुरमा ऐतिहासिक विवाह पञ्चमी महोत्सव गरिँदै आएको छ।
अफ्रिकी देश लिबियामा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघको पहिलो प्रतिनिधिका रूपमा नेपाली सेना तैनाथ हुने भएको छ। राष्ट्रसंघको आह्वानमा नेपाली सेनाले शान्ति सैनिकका रूपमा पहिलो डफा अन्तर्गत स्पेशल गार्ड युनिटलाई यसै महिना लिबियामा खटाउन लागेको हो। प्रमुख सेनानी सुभाष थापाको नेतृत्वमा जान लागेको 234 जनाको डफाले पहिलो चरणमा संयुक्त राष्ट्रसंघबाट त्यहाँ खटिएका प्रतिनिधि र सामग्रीको सुरक्षा गर्ने नेपाली सेनाले जनाएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सेना खटाउने देशको सूचीमा 6 स्थानमा रहेको नेपालबाट अहिलेसम्म 1,14,732 जना सैनिक विभिन्न देशमा खटिएका छन्। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
म बाबा जस्तो छु त्यसैले मै ठुलो म केटा मान्छे म नै ठुलो बाबा र आमा
किन झगडा गरेका हँ तिमीहरू कसले सिकायो तिमीहरूलाई ठुलो र सानोको कुरा बाबा र म त कहिले को ठुलो भन्दैनौ त
त्यही त यिनीहरूले कहाँबाट यस्तो कुरा सिक्यो महिला र पुरुष दुवै बराबर हो आमाको आफ्नै महत्व छ र मेरो आफ्नै तिमीहरू दुवैजना हाम्रो लागि समान हो यस्तो विषयमा अब कहिले झगडा नगर्नु ल
हामीले त महिला र पुरुष बीच भेद नआओस् भनेर सानैदेखि हाम्रा छोरा छोरीलाई यो शिक्षा दिइरहेका छौ तपाईँ नि
हरेक अभिभावकले आफ्ना सन्तानलाई असल संस्कार दिउ महिला र पुरुष समान हुन् भन्ने कुरा सबैलाई प्रष्ट पारौ
लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको लागि अक्सफार्म नेपाल एन्फो लुमन्ती डिप्रोक्स डब्लुएचआर सीआईयूडी र होमनेट नेपाल
यसपालि मेरो श्रीमान अचानक घर आउनुभयो म धेरै खुसी छु अर्को बच्चा जन्माउन हामी तयार छैनौ यो महिना चक्की खान छुटेको थियो अब स्वास्थ्य संस्थामा सल्लाह लिन चाहन्छु
परिवार नियोजनको साधनहरू धेरै किसिमका छन् जस्तै कन्डम पिल्स डिपो इम्प्लान्ट आयुसिडी तपाईँलाई उपयुक्त हुने विधि छान्नुहोस्
परिवार नियोजन स्मार्ट बन्छ जीवन सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ
स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग यूएसएआईडी
बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू 10 बजेदेखि 5 बजेसम्म सञ्चालन गर्ने बारे अत्यन्त जरुरी सूचना स्वास्थ्य मन्त्रालय अन्तर्गतका केन्द्रीय अस्पताल क्षेत्रीय अस्पताल उप क्षेत्रीय अस्पताल अञ्चल अस्पताल जिल्ला अस्पताल शिक्षण अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूले सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन नियमानुसार यही कार्तिक 15 माघ 15 आइतबारदेखि बिहिबारसम्म दैनिक 7 र शुक्रबारको दिन दैनिक 5 बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन गरी नागरिकहरूलाई सुलभ र सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नु गराउनु हुन निर्देशन गरिएको छ यसरी सेवाहरू प्रदान गरिएको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरूलाई यसै सूचनाबाट जानकारी गराइन्छ बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू नियम अनुसार बिहान 10 बजेदेखि 5 बजेसम्म नियमित रूपमा सञ्चालन भए नभएको सम्बन्धमा आफू अन्तर्गत प्रभावकारी अनुगमन गरी स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउनु हुन सबै क्षेत्रीय स्वास्थ्य निर्देशनालय जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालय र आम नागरिकहरूलाई यसै सूचनाबाट हार्दिक अनुरोध गरिन्छ नेपाल सरकार स्वास्थ्य मन्त्रालय
नेपाल टेलिकम नेपाल टेलिकम सबको घर घर भित्र पस्छ सबको मन मन भित्र पस्छ नेपाल टेलिकम नेपाल टेलिकम
जन जनको आवाज घर घरको आवाज हामी सबै नेपालीको आवाज नेपाल टेलिकम राष्ट्रको संचार
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले संविधान संशोधन प्रस्ताव आजै संसदमा दर्ता गर्ने सरकारको तयारी मन्त्री परिषदको बैठक चल्दै घरमै सुत्केरी हुँदा मातृ शिशु मृत्युदर घट्न नसकेको एक अध्ययनको निष्कर्ष लगायतका खबर प्रस्तुत गर्यौं
अब बाँकी प्रसंग आवासीय चिकित्सक संघले अनशनरत डाक्टर गोविन्द केसीको समर्थनमा भोलिदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने जनाएको छ संघले आज विज्ञप्ति निकालेर सरकार केसीका माग प्रति गम्भीर नभएको भन्दै तत्काल माग सम्बोधन गर्न दबाव दिने उद्देश्यले भोलिदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने बताएको हो यसैबीच सरकार र अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधिबीच अहिले वार्ता भइरहेको छ अस्ति र हिजोको वार्ता निष्कर्ष विहीन भएपछि आज फेरि वार्ता भइरहेको हो यसैबीच स्वास्थ्य मन्त्री गगन थापाले आज आईओएमका डीन डाक्टर केपी सिंह र अनशनरत डाक्टर केसीसँग भेट गर्नुभएको छ भेटपछि मन्त्री थापाले समस्या समाधानका उच्चस्तरीय राजनीतिक संयन्त्रसँग छलफल गरेर समस्या समाधान गर्ने बताउनुभयो 10 पटकको आमरण अनसन 17 दिनसम्म आइपुग्दा डाक्टर केसीको स्वास्थ्य कमजोर बन्दै गएको छ चिकित्सा क्षेत्र सुधार लगायतका मागमा सहमति हुने तर कार्यान्वयन नहुने गर्नाले पटक पटक अनसन चलिरहेको छ मदन पौड्यालको रिपोर्ट
यो शिक्षा र स्वास्थ्य क्षेत्र चाहिँ नि हस्तक्षेप राजनीतिक हस्तक्षेप र अब प्रशासनिक हस्तक्षेप मोफियाको हस्तक्षेपले गर्दाखेरि शिक्षा नै पुरै अमर्यादित भएको छ, स्वास्थ्य क्षेत्र चाहिँ
एकपटक होइन दुई पटक होइन। डाक्टर गोविन्द केसी दशौं पटकको अनसनमा हुनुहुन्छ। दशौं पटकको अनसनको पनि आज सत्रौं दिन भइसकेको छ। डाक्टर केसी अनसनमा बस्दा अरू डाक्टरले समेत समर्थन गर्ने, सरकारसँग सहमति हुने र अनसन टुङ्गिने अनि केही महिनापछि फेरि अनसन दोहोरिने गरेको धेरै भइसकेको छ। स्वास्थ्य क्षेत्रको सुधारकै लागि भनेर यसअघि भएका केही सहमति कार्यान्वयन भए पनि डाक्टर केसीले माग गरे जस्तो मेडिकल शिक्षा र उपचारको व्यवस्था हुन पाएको छैन। दाङ धरौनीबाट बिरामी नाति लिएर त्रिवी शिक्षण अस्पताल पुगेका सर्वजित डाँगी,
13 वर्षको नाति छ, त्यो यति पिप भइसक्यो, अहिले पिपको पिप शरीरैभरि पिप फैलिया छ, एउटा उपचार पैसो सिद्धियो, खाने भात खान पनि एक सकी खान्छु म, यस्तो समस्या आइरहेछ। यहाँ सुविधा छ, सरकारी हस्पिटल छ भनेर आएको, सरकारी जस्तो पनि छैन, निजी जस्तै छ सारा सब, यस्तो अवस्था देखेँ हजुर मैले यहाँ आएर।
पुराना सहमति कार्यान्वयन नहुँदा दशौं पटक अनसन बस्नु परेको डाक्टर केसी र उहाँको समर्थन गर्नेहरूको भनाइ छ। तारानाथ पौडेल,
पटक पटक उहाँले गरेको अनसनको पनि विपरीत छन्, जिन ड्युटी छन् उल्टो उल्टो गर्ने युनिभर्सिटीको चाहिँ पनि अनसन बस्नु भएको छ, उहाँ माग पुरा गर्ने भनेर सम्झौता हुन्छ, पुरा केही पनि भएको छैन, भएको भए उहाँ किन बस्नुहुन्थ्यो।
आइओएमको डिन वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने, कुनै पनि बहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, एमबीबीएस शुल्क पुरानै हुनुपर्ने लगायतका यसअघिकै मागमा यसपटक डाक्टर केसीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति र आइओएमका डिनलाई हटाउनु पर्ने माग थप्नु भएको छ। डाक्टर केसी पटक पटक अनसन बस्ने, सरकारले वार्ता गर्ने तर पालना नगर्ने अवस्था आउनुमा पुराना डाक्टर र नेपालको लगानी बाहिर लैजान खोज्नेहरूको स्वार्थ भएको बताउनुहुन्छ शिक्षिका शर्मिला पोखरेल।
यतिका समय उहाँले बस्दै 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 कतिचोटि अनसन बसिसक्नु भयो, तर स्वास्थ्यमा चाहिँ केही पनि सुधार छैन, क्या स्वास्थ्यमा केही सुधार छैन, कसैको मनस्थिति पनि चेन्ज छैन, मलाई सदुपयोग गरे जस्तै लाग्छ, उहाँलाई युज भएको छ, युज गरेका छन् उहाँलाई चाहिँ।
डाक्टर केसीले लामो समयदेखि आफ्नो जीवनकै प्रवाह नगरी गरिरहेको अनसन लम्बिँदै जाँदा सरकारले अनसन अन्त्यका लागि गर्नुपर्ने जति पहल गरेको छैन। केसीको स्वास्थ्य अवस्थालाई थप बिग्रन नदिन मात्र होइन, मेडिकल शिक्षाका व्यतिथि अन्त्य गर्न पनि सरकारले तत्काल प्रभावकारी निर्णय गर्न आवश्यक छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। नेकपा एमालेका नेता झलनाथ खनालले 2074 साल माघ 7 गतेभित्र तीनै तहको चुनाव गर्न नसके संविधान संकटमा पर्ने बताउनु भएको छ। सर्लाहीको लालबन्दीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले स्थानीय प्रदेश र केन्द्रको चुनाव नगरेसम्म संविधान कार्यान्वयन नहुने बताउनुभयो। उहाँले संशोधनको बखेडा झिकेर केही देशी विदेशी शक्तिहरू संविधान कार्यान्वयनमा बाधक बनिरहेका आरोप लगाउनुभयो।
नेपाल प्रेस काउन्सिल, सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार संजय न्यौपाने र कर्ण बोहरालाई मरणोपरान्त प्रदान गरिने भएको छ। पुरस्कार छनौट समितिको बैठकले 5,00,000 राशिको पुरस्कार पत्रकार न्यौपाने र बोहराका परिवारलाई मरणोपरान्त प्रदान गर्ने निर्णय गरेको हो। प्रेस काउन्सिलका अध्यक्ष पूर्णबहादुर कार्की, पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल तथा प्रेस काउन्सिलका मुख्य अधिकृत जवीन्द्र भूषाल सदस्य सचिव रहेको पुरस्कारको छनौट समितिले पुरस्कारको निर्णय गरेको हो। नेपाली पत्रकारितामा सबैभन्दा धेरै राशिको पुरस्कार यसै वर्षदेखि प्रदान गर्न थालिएको हो। पुरस्कार केही दिनमा प्रदान गरिनेछ।
शेयर बजार परिसूचक नेप्से आज 43.52 अंकले बढ़ेको छ। लामो समयपछि हिजोदेखि बढ़न थालेको नेप्से आज बढ़ेर 1553.68 बिन्दुमा पुगेको हो। आज बजार खुलेपछि केही घटेको नेप्से त्यसपछि बढ़ेको हो। आज उत्पादन समूह बाहेक सबै समूहको परिसूचक बढ़ेको दिन सबैभन्दा धेरै बीमा समूहको परिसूचक 348 अंकले बढ़ेको छ। त्यस्तै जलविद्युत समूहको परिसूचक 104 तथा ब्याङ्क र विकास ब्याङ्क समूह समान 42 भन्दा बढ़ी अंकले बढ़ेका छन्। आज 1,19,00,000,000 रूपियाँ भन्दा धेरैको शेयर कारोबार भएकोमा सबैभन्दा धेरै एभरेस्ट ब्याङ्कको शेयर 15,35,00,000 भन्दा धेरैको किनबेच भएको छ।
काठमाडौँको भ्रिकुटी मण्डपमा 14 हस्तकला व्यापार मेला तथा 12 कला प्रदर्शनीमा झण्डै 15,00,000,000 व्यापार भएको छ। गएको शनिबारदेखि शुरू भई आज सकिएको मेलाको 2,00,000 भन्दा बढ़ीले अवलोकन गरेका थिए। मेलामा 176 स्वदेशी र 20 विदेशी स्टल राखिएका थिए।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9 विशेष तयारी कक्षामा आफ्नो सिट आजै सुनिश्चित गर्नुहोस्।
लोक सेवा तर्फ उपसचिव, सहसचिव, शाखा अधिकृत, नासु र खरिदार। शिक्षा सेवा तर्फ विद्यालय निरीक्षक, मावि, निमावि, प्रावि तर्फका तयारी कक्षाहरू बिहान, दिउँसो तथा बेलुका सबै सिफ्टमा धमाधम सञ्चालन भइरहेका छन्।
हाम्रा विशेषताहरू:
विशेष छात्रवृत्तिको व्यवस्था,
ग्रुपमा भर्ना हुन आउनेहरूलाई विशेष छुटको व्यवस्था,
अन्तर्राष्ट्रिय मापदण्डको स्मार्ट कक्ष र लोक सेवा छात्रावासको व्यवस्था।
लोक सेवा विज्ञ तथा सम्बन्धित क्षेत्रका प्रतिष्ठित प्रशिक्षकद्वारा पढाइने।
सम्पर्क नाइम नेपाल, पुतली सडक, न्यू प्लाजा, काठमाडौँ।
सम्पर्क नम्बर 44293329, 44293329 र 98510-12875।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44282042, 44282042।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नयाँ शक्ति पार्टी नेपाल निकट युवा संगठन राष्ट्रिय युवा अभियानको महाधिवेशन आगामी फागुनमा पोखरामा हुने भएको छ। अभियानको महाधिवेशन आयोजक समितिको बैठकले महाधिवेशन आगामी फागुन 19, 20 र 21 गते पोखरामा गर्ने निर्णय गरेको हो। बैठकले रोजगार, स्वरोजगार, उद्यमशीलता सम्बन्धमा स्थानीय स्तर, जिल्ला, प्रदेश र केन्द्रमा युवा तथा विज्ञहरूको समूह निर्माण गरी सम्भाव्यता अध्ययनका लागि पहल थाल्ने निर्णय गरेको छ।
धनुषा, मकवानपुर र संखुवासभामा भएका दुर्घटनामा 5 जनाको ज्यान गएको छ। धनुषाको एक होटलभित्र बस छिर्दा 2 जनाको ज्यान गएको हो, 7 जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका लालगढ़को पूर्वेली होटल भित्र खाना खान ओर्लेका होटलभित्र बस छिर्दा होटलमा खाना खान ओर्लेका यात्रु सप्तरी राजविराज हर्दियाका रामु मण्डल र वहाँकी श्रीमती आनन्दी देवीको ज्यान गएको हो। सप्तरीको राजविराजबाट काठमाडौँका लागि छुटेको ना 5-3-59 नम्बरको रोकेर राखेको बस होटलभित्र छिरेको थियो। त्यस्तै मकवानपुरको कुलेखानी र फापरबारीमा भएका दुर्घटनामा शिखरपुरका उत्तम कुमार मोक्तान र फापरबारीका नारायण थिङको ज्यान गएको छ। यस्तै संखुवासभाको तुम्लिङ टारमा ट्र्याक्टरले ठक्कर दिँदा भोजपुर नेपाली डाँडाका दानबहादुर राईको ज्यान गएको प्रहरीले जनाएको छ।
जुम्लाको चन्दननाथ मन्दिरका मूर्ति हराएको विषयमा अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा सहितको टोली जुम्ला पुगेको छ। प्रहरीको सीआईडी विभागका प्रमुख एआईजी शर्मा र सीआईबीका प्रहरी नायब परीक्षक अरूण पौडेल सहितको टोली जुम्ला पुगेको हो।
दैलेखको महिला तथा बालबालिका कार्यालयमा 2 जना कार्यालय प्रमुख र 2 जना लेखापाल भएका छन्। नवलपरासी सरूवा भएको 2 महिना पुग्दा पनि सरूवा थमौती हुने भन्दै महिला विकास अधिकृत विश्वमणि जोशीले जिल्ला नछाडेपछि एकै कार्यालयमा 2 जना प्रमुख भएका हुन्। वहाँले जिल्ला शिक्षा कार्यालय दैलेख सरूवा भइसकेका लेखापाल खगेन्द्र भण्डारीको सरूवा रमाना समेत दिनुभएको छैन।
सरकारले मुक्त हलियालाई दिने भनेको रकम नदिँदा आवास निर्माणको काम अलपत्र परेको छ। गएको वर्ष नै बझाङका 45 जना मुक्त हलियालाई पुनर्स्थापना गर्न भन्दै 20 जनालाई जग्गा किन्न र 35 जनालाई घर मरमत गर्न पहिलो किस्ता बापतको अनुदान रकम मालपोत कार्यालय मार्फत वितरण गरिएको थियो।
भक्तपुरको दुवाकोटमा रहेको जय बाहराही इटा उद्योगबाट 6 जना बाल श्रमिकको उद्धार गरिएको छ। इटा भट्टामा बाल श्रमिक रोल्पा जुगारका थमन परियार, गणेश परियार, मिनु परियार, दिनु परियार, सुषमा परियार, रोल्पा गैरी गाउँका शिवराज घरतीको उद्धार गरिएको हो। परिवारलाई जानकारी नै नदी बाल बालिका ल्याएर इटा भट्टामा काम गर्न लगाएका भट्टा नाइकी लोकबहादुर नेपाली पक्राउ परेका छन्।
रामेछापमा जिल्ला विकास समिति अन्तर्गत संचालित एलजीसीडीपी कार्यक्रमका 46 जना कर्मचारीले 4 महिनादेखि तलब नपाएको बताएका छन्। जिल्लाका गाविसमा पुगेर समूह परिचालन गर्दै आएका उनीहरूले साउनदेखि तलब नपाएको गुनासो गरेका हुन्।
सप्तरीमा विद्युत चोरी गर्ने 350 जनालाई कार्यवाही गरी 27 लाख राजस्व संकलन गरिएको छ। जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत प्राधिकरणको संयुक्त अनुगमन टोलीले विद्युत चोरी गर्नेलाई पक्राउ गरिएको प्राधिकरण प्रमुख राम उद्गार शाहले जानकारी दिनुभयो। यस्तै झापामा विद्युत महसुल नतिर्ने 252 जनालाई कार्यवाही गरी 65.5 लाख राजस्व संकलन गरिएको छ।
पाँच थरका 10 वटा गाविसमा सुनौला 1000 दिन संचार अभियान चलाइएको छ। महिला तथा बाल बालिकाको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले हाङगुम, आङना, इम्बुङ, लुङरूपा, मेमेङ, स्यामरूम्बा, साराङ डाँडा, अमरपुर, यासोक र प्राङबुङ गाविसमा अभियान सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर पवन कुमार शाहले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
एसिया कप महिला क्रिकेटमा नेपालको लगातार तेस्रो हार सम्बन्धी खबर उज्यालो अनलाइनमा पढेर हरीश विष्ट लेख्नुहुन्छ, यो एउटा हार मात्र होइन, सिक्ने मौका पनि हो। यो हारलाई सरकार तथा खेलकुदसँग जोडिएका निकायले गहन रूपमा लिनुपर्छ। देशमा न कहिले घरेलु प्रतियोगिता हुन्छ, न त प्रशिक्षणका लागि बाहिर जाने मौका नै। हारे भनेर खेलाडीलाई गाली गर्ने भन्दा पनि सुधार्नेतर्फ लागौं।
महाअभियोग टुङ्ग्याउन सांसदको पट्यार लाग्दो आलटाल बारेको समाचार पढेर मोतीकुमार श्रेष्ठ लेख्नुहुन्छ, सांसदले आफ्नो तलब भत्ता बढाइहाले, अरू आवश्यक कुरो किन गर्थे र? उनीहरूलाई चाहिएको तलब भत्ता नहो, अरू त जेसुकै होस्।
महाअभियोग बारे नै व्यङ्ग्य गर्दै गणेश प्रसाद हुजदार ट्वीट गर्नुहुन्छ, अख्तियार प्रमुखको महाअभियोग टुङ्ग्याउन नसक्ने, संविधान संशोधन गर्न नसक्ने, कार्यान्वयन पनि गर्न नसक्ने, कस्ता महान नेताहरू छन् यहाँ।
मलेसियाबाट विष्णु धिताल लेख्नुहुन्छ, वर्तमान प्रधानमन्त्रीले कुनै काम नगर्दै फेरि सरकार परिवर्तन हुने समय नजिकैछ, त्यो सरकार पनि उही 9 महिनाकै लागि त होला, अनि फेरि नयाँ मन्त्रीमण्डल विस्तार अनि विदेश भ्रमण, मेलोमेसो पनि उही, खै कहिले सुध्रिएला हाम्रा नेताहरूको पारा।
विद्यालय जाँदै गरेका विद्यार्थी भीरबाट लडेर ज्यान गएको खबर उज्यालो अनलाइनमा पढेपछि नारद सिंह विष्ट लेख्नुहुन्छ, राज्यको ढुकुटी त हाम्रो नेताजीको तलब र उपचारलाई मात्रै ठिक्क हुन्छ, अनि हाम्रो लागि बाटोघाटो बनाउने पैसा कहाँ पुग्छ र? मोटर गाडी त परे जाओस्, सरकारले गोरेटो बाटो पनि राम्रोसँग बनाउँदैन।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र सुजाता खत्री। अब विदेशका खबर। ब्राजिलको एउटा फुटबल क्लबका खेलाड़ी चढ़ेको विमान कोलम्बियामा दुर्घटना हुँदा 76 जनाको ज्यान गएको छ, 5 जनाको भने उद्धार गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ब्राजिलको फुटबल क्लब चापेको एनसेका खेलाड़ी सहित 72 जना यात्रु र चालक दलका 9 सदस्य रहेको जहाज कोलम्बियाको मेडेलेन शहर नजिक दुर्घटना भएको हो। उद्धार गरिएका मध्ये 3 जना खेलाड़ी छन्। विद्युतीय समस्याका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
नेपाल दर्पणमा अब खेल खबर। नेपाल एसिया कप महिला 2020 क्रिकेटको लगातार तेस्रो खेलमा पनि पराजित भएको छ। नेपाल आज बंगलादेशसँग 92 रनले पराजित भएको हो। 134 रनको लक्ष्य पछ्याएको नेपालले 17 ओभर 3 बलमा 41 रन मात्र बनाउन सक्यो। नेपालका लागि सीता राणा मगरले 15, इन्दु वर्माले 9 तथा रूबिना छेत्रीले 7 रन बनाए। 3 जना खेलाड़ीले रनको खाता खोल्न सकेनन्। टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले 20 ओभरमा 4 विकेट गुमाएर 133 रन बनाएको थियो। बंगलादेशका निगर सुल्तानले 39 तथा संजिदा असलामले 35 रन बनाए। नेपालका संगीता राईले दुई तथा रूबिना छेत्री र सीताराणा मगरले एक एक विकेट लिए।
सुनसरीको दुहबीमा चलिरहेको मनमोहन दुहबी गोल्ड कपमा झापा एघारले शेर ए फुटबल क्लब कालिम्पोङलाई 2-0 हराएको छ। झापालाई जिताउन गणेश गुरूङ र विशाल राईले गोल गरे। यो सँगै झापाले सेमी फाइनलमा मनाङ मर्स्याङदीसँग खेल्ने पक्का भएको छ।
राष्ट्रिय खेलकुद परिषदले अस्थायी करार तथा जालादारी कर्मचारीको स्थायी पदपूर्ति तथा बढ़ुवा सम्बन्धी समस्या समाधान गर्न समिति गठन गरेको छ। परिषदका सदस्य सचिव केशव कुमार विष्टको संयोजकत्वमा 7 सदस्यीय स्थायी पदपूर्ति तथा बढ़ुवा सम्बन्धी उच्चस्तरीय समस्या समाधान समिति गठन गरिएको हो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान संशोधन प्रस्ताव आजै संसदमा दर्ता गर्ने सरकारको तयारी, मन्त्री परिषदको बैठक चल्दै।
घरमै सुत्केरी हुँदा मातृ शिशु मृत्युदर घट्न नसकेको एक अध्ययनको निष्कर्ष, नवजात शिशुमा श्वास प्रश्वास लगायतका समस्या।
नेपाली कंग्रेसद्वारा 10 राज्यमन्त्री थप, मन्त्री परिषद अब 41 सदस्यीय हुने।
ब्राजिलका खेलाड़ी सहित यात्रु बोकेको विमान कोलम्बियामा दुर्घटना, 76 जनाको ज्यान गयो, 5 जनाको जीवितै उद्धार।
र एसिया कप महिला क्रिकेटमा नेपालको खराब प्रदर्शन रोकिएन, बंगलादेशसँग आज 92 रनले पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै रुबिना श्रेष्ठ र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।